यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। एकता खलबलिन नदिने र संकट समाधानका लागि छलफल जारी राख्ने विषयमा नेकपा सचिवालयमा सहमति। हिजै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट। सरकार परिवर्तनको चर्चा निराधार भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीद्वारा स्पष्ट। पार्टीभित्र गुटमा लाग्नुभन्दा लोकतान्त्रिक चरित्रलाई बढ़ावा दिनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेकाले सतर्क रहन सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभागको आग्रह। र मध्य पूर्वका देशहरूमा कोरोना भाइरसको संक्रमित बढ़दै गएकाले आगामी दिन थप चुनौतीपूर्ण हुने विश्व स्वास्थ्य संगठनको चिन्ता। समाचार अब विस्तारमा। नेकपा सचिवालयको हिजो बसेको बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको छ। हिजो बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टीभित्र देखिएको संकट समाधानका लागि केही दिनदेखि भइरहेको छलफललाई जारी राख्ने र पार्टी एकतालाई खलबलिन नदिने गरी सहमति खोजिने सहमति भएको जानकारी दिनुभयो।
अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा दुई अध्यक्ष कमरेडहरू र विभिन्न कमरेडहरूको बीचमा गृह कार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनताले जो जनादेश दिएको छ त्यो जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने अझै थप छलफल गर्ने निष्कर्ष निकाले।
प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुईजना अध्यक्ष र अरू नेताहरूले गृह कार्य गरिरहनु भएको जानकारी दिनुहुँदै आज दिउँसो 3 बजे स्थायी समितिको पूर्व निर्धारित बैठक बस्ने पनि बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ भेटवार्ता गर्नुभएको छ। पार्टीको सचिवालय बैठक सकिए लगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ। नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो नेकपा सचिवालय बैठक बसेको थियो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताउनु भएको छ। गुल्मीमा COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हिजो तम्घासमा रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गर्नुहुँदै परराष्ट्र मन्त्री गेवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत साबित हुने बताउनुभयो। नेकपाको एकता, मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लड़ाई जस्ता धेरै कुरामा जोड़िएको उल्लेख गर्नुहुँदै परराष्ट्र मन्त्री गेवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको स्पष्ट पार्नुभयो। मन्त्री गेवालीले विज्ञबाट अझै पनि कोरोना संक्रमण बढ़न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेको भन्ने खालका कुराहरू आएकाले त्यसको तयारीमा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड़ दिनुभयो। मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। आजदेखि मौसम थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बद्दी रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी प्रदेश नम्बर 5, कर्णाली र सुदूरपश्चिम प्रदेशका कतिपय स्थानमा र प्रदेश नम्बर 1-2 का 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। आज प्रदेश नम्बर 1-2, बागमती, गण्डकी प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साँझदेखि न्यूनचापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ़ने र बाढ़ी पहिरोको जोखिम बढ़नेछ। भोलि देशभर पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर 1-2-5, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज विभिन्न नदीको सतह समेत बढ़ने हुँदा सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएका छन् भने नदी तथा खोलाको बहाव बढ्दा जोखिम बढ़ेर गएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 4 थकनीमा अविरल वर्षाका कारण पहिरोले घर बगाएको छ भने अमलेका 12 घरमा पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको छ। पहिरोले स्थानीय माधवराज खनालको घर पुरिएको छ। अमले डाँडा कठेरी लगायतका विभिन्न स्थानका करिब 60 घर जोखिममा परेको हाम्रा समाचारदाताले जनाएका छन्। पहिरो पीड़ितहरूको स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेका छन् र उनीहरूको वैकल्पिक वासस्थानका लागि छलफल भइरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिनुभयो। त्यस्तै कैलालीमा लगातारको भारी वर्षाका कारण नदीको सतह बढ़ेर गएको छ। वर्षाका कारण कान्द्रा खुटिया काँडा त्यस्तै पथरैया लगायतका नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। कैलालीमा माछा मार्ने क्रममा नालामा डुबेर घोडाघोडी नगरपालिका छ बसन्ताका माधव चौधरीकी 12 वर्षीय छोरी मानवी चौधरीको मृत्यु भएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 3 स्थित रिडी खोलाले बगाएर सन्धिखर्क नगरपालिका 8 किमडाँडा अर्घाखाँचीका देवबहादुर मुखिया बेपत्ता हुनुभएको छ। बेपत्ता मुखियाको खोजी भइरहेको पाल्पा प्रहरीले जनाएको छ। त्यस्तै कर्णाली नदीमा डुबेर अछामको तुर्माखाँत गाउँपालिका 3 नौ वर्षीय बालिका बेपत्ता भएकी छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। लगातारको वर्षापछिको पहिरोमा परि गम्भीर घाइते भएका जाजरकोट 4 जालतरीका भक्तबहादुर सुनारको 10 दिनपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ। उता पहिरोमा परि बेपत्ता भएका बारेकोट 6 धुमाका 10 वर्षीय बालक प्रचण्ड चलाउनेको शव 10 दिनपछि भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ। 32 वर्षीय कलु सार्की र 20 वर्षीय शान्तबहादुर चलाउने भने अझै बेपत्ता परेका छन्। बुढ़ी गंगा नदीको कटान र लगातारको वर्षाका कारण सड़क भाँसिँदा अवरूद्ध भएको बाजुरास्थित साँफे बगर मार्तडी सड़क तत्काल सुचारू नहुने भएको छ। तत्कालका लागि पुरानै सड़कलाई मर्मत गरेर बाटो सुचारू गर्ने भनिए पनि पहिरो नरोकिँदा यातायात सुचारू गर्न समस्या देखिएको हाम्रा समाचारदाताले उल्लेख गरेका छन्। घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमूल गाउँपालिका 6 टुनीका 10 घर परिवार विस्थापित भएका छन्। बिहिबारदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएपछि 10 घर विस्थापित भएको हो। एक सातादेखि निरन्तर परेको वर्षाका कारण गौमूलका 12 घर परिवार मध्ये 10 घर परिवार विस्थापित भएको इलाका प्रहरी कार्यालय गौमूल गाउँपालिकाका प्रहरी नायब निरीक्षक बसन्त खातीले बताउनुभयो। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सड़क खण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका 8 गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा सड़क अवरूद्ध छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सड़क खण्डको सुनारखोला पीली मानम टाकुल्ला र चौखोला लगायतका स्थानमा पहिरो खस्दा यात्रु तथा मालवाहक सवारी साधन अलपत्र परेका छन्। लगातारको वर्षापछि कालीकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ़न थालेपछि सड़क यातायात अवरूद्ध भएको हो। पछिल्लो समयमा 2 दिन यता तिला गुफा नगरपालिकाको टाकुल्लामा आएको बाढ़ीका कारण थुप्रै यात्रु र मालवाहक गाड़ी रोकिएको तिला गुफा नगरपालिकाका प्रमुख रतन बहादुर शाहीले जानकारी दिनुभयो। त्यहाँ सड़क सुचारू गर्न स्थानीयवासी प्रहरी तिलगुफा नगरपालिकाको डोजर मार्फत पहिरो पन्छाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। सूर्य नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारलाई 1 करोड़ रूपियाँ सहयोग गरेको छ। हिजो प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्माले 1 करोड़ रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा मुख्यमन्त्री भट्टले कोविड-19 नियन्त्रण तथा उपचार कोष अभियान अन्तर्गत सुदूरपश्चिममा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र गुटमा लाग्नुभन्दा लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले व्यक्तिगत भन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। हिजै वरिष्ठ नेता पौडेलले तनहुँमा पहिरोमा परि घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। गण्डकी मेडिकल कलेज पोखरा पुगी तनहुँको ब्यास नगरपालिका 9 माझभाँडका केशर थापा र रिसिङ गाउँपालिका 8 पल्ट्याङका दधिसरा थापाको स्वास्थ्य अवस्थाका बारेमा वरिष्ठ नेता पौडेलले जानकारी लिनुभयो। गत आइतबार राति आएको पहिरोमा परि तनहुँमा 11 जनाको मृत्यु भएको थियो भने ब्यास 9 माझफाँडका 20 वर्षीय राजेश थापा पहिरोमा पुरिएर अझै बेपत्ता छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
14-15-14-15-14-15-14-15
बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15-14-15
मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो थप 103 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 103 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त हुनेको संख्या 11,637 पुगेको जानकारी दिनुभयो। हालसम्म प्रदेश नम्बर 1 749, प्रदेश नम्बर 2 2,633, बागमती प्रदेशमा 432, गण्डकी प्रदेशमा 946, प्रदेश नम्बर 5 3,715, कर्णाली प्रदेशमा 1,492 र सुदूरपश्चिम प्रदेशमा 1,670 जना कोरोना भाइरस संक्रमित संक्रमण मुक्त भई घर फर्किएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यसै गरी हिजो 3,331 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप 57 जनामा संक्रमण पुष्टि भएको पनि उहाँले बताउनुभयो। मन्त्रालयका अनुसार नेपालमा हालसम्म 17,502 जनामा संक्रमण पुष्टि भएको छ भने कुल संक्रमित मध्ये 5,825 जना सक्रिय संक्रमित रहेका छन्। विभिन्न मुलुकमा अलपत्र परेका 155 जना नेपाली स्वदेश फर्किएका छन्। कोविड 19 महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको उद्धार उडान मार्फत उनीहरू स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आवागमन र प्रस्थान दुवै गरी 13 अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। ती उडानबाट 6 शव पनि नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सले रियादबाट 258 यात्रु र 2 शव नेपाल ल्याएको छ। सो एयरलाइन्सले बहराइनबाट 129 यात्रु र 1 शव ल्याएको छ भने दोहाबाट पनि 149 यात्रु र 2 शव ल्याइएको छ। हिमालय एयरलाइन्सले दोहाबाट 156 र बहराइनबाट 139 नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ। त्यस्तै फ्लाई दुबईले दुबईबाट 157 जना नेपाली हिजो काठमाडौँ ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ। आज पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट 8 उडान गर्ने बताइएको छ। वैशाखदेखि कार्तिक महिनासम्म मुगुको रारा क्षेत्रमा पर्यटकहरू आउने उपयुक्त समय मानिन्छ। यही समयमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण यति बेला रारा लगायत सल्लेरी माझगढ़ र लामाचौर क्षेत्रका पर्यटन तथा होटल व्यवसाय प्राय सुनसान बनेका छन्। मुगुको गमगढ़ीबाट संवाददाता विनोद कुमार मल्लको यो रिपोर्ट।
कोविड 19 को कारण विश्वभरि महामारी फैलिँदै गएपछि नेपाल सरकारले 2077 साल चैत्र 11 गतेदेखि नेपाललाई बन्दबन्दी गर्ने निर्णय जारी गरेको थियो। निर्णय जारी भएसँगै रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू आउन रोकिएपछि रारा लगायत आसपासका स्थानहरू सुनसान बनेका हुन्। रारा सुनसानसँगै यहाँका पर्यटन व्यवसायीहरू मर्कामा परेका छन्। सल्लेरीका पर्यटन व्यवसायी विष्णु बहादुर रावल:
यो लकडाउन हुनुभन्दा अगाडि धेरै पर्यटक आउनुहुन्थ्यो, कमाई पनि हुन्थ्यो, जीविका पनि राम्रोसँग चलेको थियो। अहिले अब लकडाउन भइसकेपछि जीविका चल्न पनि गाह्रो छ।
विगतका वर्षहरूमा होटल व्यवसायबाट राम्रो आमदानी भए पनि लकडाउन भए यता कमाई ठप्प भएको छ। राराताल नजिकै सल्लेरीकी पर्यटन व्यवसायी बसन्ती रावल:
रारा जाने बाटामा बसेको छु, अनि यो लकडाउन भएदै पहिला राम्रै थियो, अहिले त आफूकना केही 1-5 रुपियाँ पनि व्यापार हुन्न।
लामो बन्दबन्दीको प्रभावले पर्यटन व्यवसाय नराम्ररी थला परेको छ। रारातालमा डुङ्गा चलाएर रोजी रोटी फेर्ने व्यक्तिहरू पनि हाल समस्यामा परेका छन्। रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका सचिव लोकेन्द्र बहादुर बम:
अब अहिले पर्यटक पनि आए छैनन्, अब सुनसान छ। गत वर्ष ढुङ्गा सर गर्न हामीलाई धौधौ पर्थ्यो, अहिले त 6 ढुङ्गा लकडाउनमै छन्।
राष्ट्रिय निकुञ्जको मुख्य उद्देश्य भनेको सम्पदा जगाउने र यसलाई नबिगारिकन पर्यटनको माध्यमबाट राष्ट्रिय आयमा टेवा पुर्याउने भए पनि हाल निकुञ्जको आमदानी जिरो अवस्थामा छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका कामु प्रमुख संरक्षण अधिकारी विष्णु प्रसाद थपलिया:
यो वर्षको दोस्रो सिजन 76 साल चैतदेखि यो चाहिँ शून्यको अवस्थामा रहेको छ र यसबाट राष्ट्रिय आयमा पुग्ने चाहिँ टेवा हो, त्यो चाहिँ अब लगभग जिरो अवस्थामा छ।
एकातिर महामारीको डरले देश नै बन्दबन्दी हुँदा देशको सबै क्षेत्र चौपट परेको छ भने आर्थिक आमदानीका सबै स्रोतहरू हाल बन्द अवस्थामा रहँदा आमदानी शून्य अवस्थामा झरेको छ। विनोद कुमार मल्ल, रेडियो नेपाल, मुगु, गमगढी।
काभ्रेप्लाञ्चोकको डाँडापारीस्थित महाभारत गाउँपालिका 2 गोकुलेकी एकजना गर्भवतीको हिजो हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। 2 दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी 19 वर्षीय सुनिता थोकरको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो। थोकरको काठमाडौँस्थित प्रसूति गृह थापाथलीमा उपचार भइरहेको छ। रुकुम पश्चिमका किसानलाई कृषि व्यवसायमा आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरेको छ। कृषि विकास कार्यालयले जिल्लाका 6 स्थानीय तह मार्फत किसानलाई अनुदान र प्रोत्साहन उपलब्ध गराएसँगै त्यस क्षेत्रका किसान थप उत्साही भएका छन्। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
कृषि विकास कार्यालय रुकुम पश्चिम मार्फत नियमित कार्यक्रमका साथै कृषि सडक, सिंचाई, तरकारी संकलन केन्द्र, सहकारी भवन लगायतका भौतिक संरचना निर्माणको काम भएको छ। कार्यालयको पहलपछि निर्वाहमुखी कृषि हुने जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा खेती किसानी गर्नेहरू बढ्दै गएका छन्। खेतीयोग्य जमिनहरू सिंचित भएका छन् भने धेरै गाउँ बजारमा जोडिएका छन्, जसले गर्दा जिल्लाका अधिकांश किसानलाई व्यावसायिक कृषि खेती र फलफूल उत्पादनमा लाग्न प्रेरित गरेको छ। ससी नर्सरी तथा फलफूल फार्म सानीभेरीका संचालक नरेन्द्र भण्डारी:
एकदम गाह्रो भइराखेको थियो, उद्योगले व्यवस्थापन गर्न तपाईँको हामी सिँचाइको सुविधा भयो, सानोहरूले स्वस्थ बिरुवाहरू पाउने भयो।
जिल्लामा कृषि प्रशोधन उद्योग स्थापना र सञ्चालन तथा कृषि औजार कारखाना प्रवर्धन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासमा प्रोत्साहन, गरिबी निवारणका लागि महिला सहकारी मार्फत उत्पादन तथा उद्यम कृषि वन कार्यक्रम सञ्चालनमा छन्। त्यस्तै अर्ग्यानिक कृषि, फलफूल तथा तरकारी प्रवर्धन कार्यक्रम, सामुदायिक बिउ बैंक स्थापना, किसान सरकार हातेमालो कार्यक्रम, सहकारी नमुना गाउँ, अर्ग्यानिक नमुना गाउँ, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरणको कार्यक्रम समेत सञ्चालन भएका छन्, जसले गर्दा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित कृषि र स्वरोजगारसँग जोडिएका सहकारीलाई आय आर्जनमा लाग्न सहयोग पुगेको त्रिवेणी श्रम सहकारी संस्थाका अध्यक्ष शेरबहादुर मल्ल बताउनुहुन्छ।
त्रिवेणीको सम्पूर्ण भूभागमा उत्पादन हुने अदुवालाई नै अब केन्द्रित गरेका छौँ र यहाँको अदुवालाई चाहिँ प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणको प्रयासमा छौँ।
संघ र प्रदेश सरकार मार्फत जिल्लामा आएको कुल 31,72,50,000 बजेट कृषि क्षेत्रकै योजना र कार्यक्रममा परिचालन गरिएको छ। कृषिमा व्यावसायिकता विकास गर्ने र आय आर्जनमा वृद्धि गर्ने मुख्य लक्ष्यका साथ कृषि विकास कार्यालयले काम गरिरहेको हो।
कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख राजेश शाह: खास गरी अहिले भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हाम्रो कृषि सडक र सिंचाइका कार्यक्रमहरू बढी फोकस गरेको छ। त्यसमा चाहिँ हाम्रो लगभग 25 सिंचाइका र 25 कृषि सडकका कार्यक्रम छन्। 6 पालिकामा 5-6 पकेटहरू र 1-1 ब्लकका कार्यक्रम छन्।
जिल्लाको कृषि सम्भावनालाई मध्यनजर गर्दै कृषि विकास कार्यालयले आगामी वर्षमा पनि नमुना कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
बाराको महागढीमाई नगरपालिकाको बरियानपुरबाट नक्कली नोटसहित प्रहरीले 3 हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा आदर्श कोतवाल, गाउँपालिका वडा नम्बर 6 बस्ने 30 नरेन्द्र प्रसाद कुशवा, सिमरनगढ़ नगरपालिका वडा नम्बर 5 बस्ने 26 मनोज कुमार साहतेली र भारतको बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कौरैया वडा नम्बर 10 बस्ने 25 सुधीर कुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम र 6 गाउँसभाले घरेलु उत्पादित मदिरा र आयातित सबै खाले मादक पदार्थ ओसार पसार एवं खरिद बिक्रीमा पूर्ण रूपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले बताउनुभयो। गाउँसभाले गाउँपालिकाभित्र यही साउन 1 लागू हुने गरी घरेलु उत्पादित रक्सी तथा आयातित सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन ओसार पसार तथा खरिद बिक्रीमा पूर्ण रूपले प्रतिबन्ध एवं निषेध गरिएको उहाँले बताउनुभयो। पसल व्यवसायीहरूले बिक्री वितरणका लागि राखिएको मादक पदार्थ बाँकी भएमा साउन 15 नष्ट वा फिर्ता गर्न समेत आग्रह गरिएको उहाँले बताउनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग: विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरूमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रूपमा बढ़दै गएको जनाएको छ। विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धारीले केही मध्यपूर्वका राष्ट्रहरूमा पहिलो साताको तुलनामा यो साता कम्तीमा पनि 10% दरले संक्रमित बढ़िरहेकाले अवस्था आगामी दिनमा झन जोखिमपूर्ण हुँदै जाने देखिएको बताउनुभयो। उहाँका अनुसार साउदी अरेबिया, इरान, इराक, पाकिस्तान लगायत मुलुकमा यस्तो अवस्था देखिएको छ। यी देशहरूमा मृत्युदर पनि बढ़दै गएको देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। निर्देशक मानधारीका अनुसार ती देशहरूमा कोरोनाका संक्रमित मध्येका व्यक्तिहरूको मृत्युदर पनि अघिल्लो साताको तुलनामा यो साता 13% वृद्धि भएको पाइएको छ। त्यस क्षेत्रमा गएको केही साता यता निको हुने दर पनि स्थिर रहेको देखिएको छ। ती देशका सरकारले धेरैजना मानिसलाई जम्मा हुन नदिने र अरू सुरक्षाका मापदण्डहरू अपनाउने कुरामा पनि कड़ाई नगरेकाले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,44,14,000 नागेको छ। संक्रमणका कारण 6,04,100 बढ़ीको मृत्यु भएको छ भने कोरोना संक्रमणपछि स्वस्थ भई घर फर्कनेको संख्या 86,06,700 पुगेको छ। अमेरिकामा गत 24 62,900 बढ़ी संक्रमित भएपछि त्यहाँ संक्रमितको संख्या 38,33,000 पुगेको छ। अमेरिकामा हालसम्म 1,42,800 कोरोना भाइरसका कारण मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 26,427 संक्रमित थप भएपछि त्यहाँ संक्रमितको संख्या 20,75,100 पुगेको छ। भारतमा गत 24 घण्टामा 37,407 जना नयाँ संक्रमित थपिएका छन्। गत 24 घण्टामा 543 जनाको कोरोना संक्रमणका कारण भारतमा मृत्यु भएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। भारतमा हालसम्म कुल संक्रमितको संख्या 10,77,800 नागेको छ। संक्रमित बढे पनि अमेरिकामा संक्रमणबाट बच्न मास्क लगाउने कि नलगाउने भन्ने विषयमा विवाद भने कायमै देखिएको छ। विश्व स्वास्थ्य संगठनले संक्रमणको जोखिम भयावह हुने चेतावनी दिँदै स्वास्थ्य सजगता अपनाउन आग्रह गरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्ना नागरिकहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न आदेश दिन नसकिने बताउनु भएको छ। स्वास्थ्य विज्ञहरूले मास्क लगाउने प्रकृतिको विरोध गरिरहे पनि मास्क लगाउनु या नलगाउनु सो अधिकारको कुरा हो भन्दै कतिपय नागरिक र अमेरिकी संसदहरू नै मास्कको विरोधमा बोल्ने गरेका छन्। आफू कहिले पनि मास्क विरोधी नभएको तर नागरिकको अधिकार नागरिकले प्रयोग गर्न पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको भन्नुहुँदै राष्ट्रपति ट्रम्पले गत सातादेखि आफूले मास्क लगाउन शुरू गर्नुभएको छ, यद्यपि अरूलाई अनिवार्य रूपमा लगाऊ भन्न नसकिने स्पष्ट पार्नुभएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निवास अगाडि धरनामा बसेका सरकार विरोधी प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेपछि हिजो इजरायलको राजधानी तेल अभिभ तनावग्रस्त रह्यो। बेरोजगारी, भ्रष्टाचार, कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि र थपिएको लकडाउनको विरोधमा इजरायलीहरू केही दिनदेखि प्रदर्शनमा उत्रिएका छन्। कोरोना भाइरसको महामारी झेलिरहेको युरोपेली संघको अर्थतन्त्रको पुनरुत्थानका लागि आवश्यक कोषबारे निर्णय लिन नसकेपछि हिजो बसेको युरोपेली नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ। गत बिहिबार शुरू भएको युरोपेली संघका नेताहरूको बैठक फेरि दुई दिनका लागि बढ़ाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले राष्ट्रिय अर्थतन्त्रको पुनरुत्थान एवं सबलीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। महासंघले कोरोना महाव्याधिको जटिल अवस्थामा आएको मौद्रिक नीतिको स्वागत पनि गरेको छ। मौद्रिक नीतिले पुनर्स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्ने गरी कर्जा भुक्तानी अवधिको म्याद थप कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरू स्वागत योग्य रहेको उल्लेख गरेको छ। महासंघले चालू पुँजी कर्जाको सीमामा 20% अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्याउने, वाणिज्य बैंकले कृषि र ऊर्जाको क्षेत्रमा गर्नुपर्ने लगानी सम्बन्धी व्यवस्थाले कृषिको आधुनिकीकरण र ऊर्जा क्षेत्रको विकासमा मदत गर्ने, लघु साना एवं मझौला उद्यमका क्षेत्र र पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्थाले ती क्षेत्रहरूको विकासमा मदत गर्ने विश्वास समेत व्यक्त गरेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीति उत्साहप्रद रहेकोले छिटो र सरल हिसाबमा कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियाका वक्ताहरूले मौद्रिक नीतिले कर्जाको विस्तारलाई ध्यान दिएको, पुनर्कर्जाको सुविधाबाट बजारमा 1,90,000,000,000 रूपियाँ थप तरलता प्रवाह हुने अवस्था सृजना भएको, साना तथा मझौला उद्यममा वित्तीय लगानी बाध्यकारी बनाइएको र कृषि तथा ऊर्जामा ऋणपत्र जारी गर्न सक्ने प्रावधानले निजी क्षेत्रलाई ठूलो राहत पुग्ने अवस्था आएको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिमा निजी क्षेत्रका झण्डै 75% सुझाव समेटिएको भन्दै समस्यामा परेको अर्थतन्त्रलाई उद्धार गर्ने र गतिशीलता दिन मौद्रिक नीति सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको बैंकिङ समितिका सभापति सौरभ ज्योतिले साना तथा घरेलु उद्यम, कृषि र ऊर्जामा लामो समयको योजना अघि सारिएकोले मौद्रिक नीति प्रोग्रेसिभ भएको बताउनुभयो। नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले 1 करोड़सम्मको कर्जा 2 वर्षभित्र 15% पुर्याउने व्यवस्थाले गाउँ गाउँसम्म वित्तीय पहुँच पुग्ने उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ। बैंकले शुक्रबार जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अनुमति प्राप्त अन्य संस्थाहरूमा राष्ट्र बैंकले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको अनुपालनमा शून्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधामा समेत पुनरावलोकन गर्ने मौद्रिक नीतिले उद्देश्य लिएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
5 करोड रुपियाँको लगानीमा झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ। आज झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा झापा 11 फुटबल क्लबले एकाडेमी सञ्चालनमा आउने जानकारी दिएको हो। झापा 11 फुटबल क्लबले एकाडेमी सञ्चालनमा ल्याउन लागेको क्लबका अध्यक्ष जल कुमार गुरूङले बताउनुभयो। प्रशिक्षक खेलाड़ी तथा प्राविधिक संघको परामर्शपछि एकाडेमी सञ्चालनको तयारी शुरू गरिएको क्लबले जनाएको छ। क्लबलाई आगामी दिनमा अझ मजबूत बनाउन तथा खेलाड़ी उत्पादनको उद्देश्य राखेर एकाडेमी सञ्चालन गर्न लागि अध्यक्ष गुरूङले बताउनुभयो। एकाडेमी नहुँदा क्लबका लागि खेलाड़ीको अभाव र खेलाड़ी उत्पादन गर्न सम्भव नभएकाले झापा 11ले एकाडेमी सञ्चालन गर्न लागेको हाम्रा झापा संवाददाता निशेष राईले जनाएका छन्। त्यसका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको छ। लीग विजेता मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवालले एकाडेमी स्थापना भएपछि खेलाड़ीमा थप हौसला प्राप्त हुने र प्रशिक्षण पनि राम्रो हुने बताउनुभयो। नेपालका स्टार ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाहाल एसियाकै बेस्ट जुनियर खेलाड़ी बनेका छन्। ब्याडमिन्टन एसियाले प्रिन्सका बारेमा लेख प्रकाशित गर्दै बेस्ट जुनियर खेलाड़ी घोषणा गरेको हो। प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा 7 स्थानमा रहेका छन्। यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो। प्रिन्सले जुनियर स्तरमा 2 अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भन्ने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिएका छन्। ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाड़ीको लेख सार्वजनिक गर्दछ। यसै अन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक भएको हो। जैविक सुरक्षा सम्बन्धी नियम उल्लंघन गरे बापत इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरलाई इंग्ल्याण्ड तथा वेल्सको क्रिकेट बोर्डले जरिवाना सहित लिखित चेतावनी दिएको छ। 25 वर्षीय आर्चर गएको सोमबार वेस्टइण्डिज विरूद्धको खेल भएको स्थान साउथ ह्याम्पटनदेखि म्यान्चेस्टर सम्मको यात्राका क्रममा आफ्नो घर होबमा गएका थिए। यसैकारण उनलाई म्यान्चेस्टरको ट्राफोर्डमा भइरहेको दोस्रो टेस्टमा पनि सहभागी गराइएको थिएन र उनी अर्को शुक्रबारबाट हुने वेस्टइण्डिजसँगको तेस्रो टेस्टमा भने सहभागी हुने जनाइएको छ।
हिजो साँझ तयार पारिएको खेल समाचारका साथमा राजेन्द्र विक्रम शाही। अब मौसम। आज देशभर प्राय बदलिरही धेरै स्थानमा मेघगर्जन सहित वर्षा हुने। प्रदेश नम्बर 1, 2 बागमती गण्डकी कर्णाली प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। एकता खलबलिन नदिने र संकट समाधानका लागि छलफल जारी राख्ने विषयमा नेकपा सचिवालयमा सहमति। हिजै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट। सरकार परिवर्तनको चर्चा निराधार भएको परराष्ट्र मन्त्री प्रदीप कुमार घिमालीद्वारा स्पष्ट। पार्टीभित्र गुटमा लाग्नुभन्दा लोकतान्त्रिक चरित्रलाई बढ़ावा दिनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेकाले सतर्क रहन सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभागको आग्रह। र मध्यपूर्वका देशहरूमा कोरोना भाइरसका संक्रमित बढ़दै गएकाले आगामी दिन थप चुनौतीपूर्ण हुने विश्व स्वास्थ्य संगठनको चिन्ता। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।